نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم مختصر صحيح بخاري اسمه هم پڑھیں گے كتاب الهبة وفضلها والتحريض عليها هبة کی فضیلت اور ترغیب پیچ 721 هبة کیا ہوتا ہے اور اس کی فضیلت اور رغبت دلانا یعنی هبة یہ ہوتا ہے کہ زندگی میں اپنی کوئی چیز آپ کسی کو تحفے میں دے دیتے ہیں تحفے کی بات کر لیں ٹھیک ہے وہب کا لفظ سنا ہے اللہ تعالیٰ کا نام الوہاب وہی لفظ ہے یہ بھی اسی سے آیا ہے فضل الحبا عن ابی حریرۃ رضی اللہ عنہ آپ میں سے جس نے حدیث پڑھی تھی نا اب آپ غور سے سنیں اگر آپ کو خود ہی فیل ہوگا کہ کیا چیز تھوڑی فرق تھی یا جو لکھا ہوا ہے وہی پڑھا گیا عن ابی حریرۃ رضی اللہ عنہ عن النبی صلی اللہ علیہ وسلم قال یا نساء المسلمات لا تحقرن جارت لجارتها ولو پھر سننا شاطن حدیث کس کو سمجھ آئی ہے صرف عربی پڑھ کے آگے دیکھ لیا ہوگا ہاں کوشش کیا کریں جب عربی پڑھیں نا پھر ساتھ لکھی بھی اردو نہ دیکھیں غور کیا کریں یا کا معنی آتا ہے نساء کا آتا ہے تحقیرن کا آتا ہے جارتن کا آتا ہے فرسن کس کو کہتے ہیں شاطن کس کو کہتے ہیں ٹھیک ہے پھر آپ کو انشاءاللہ زیادہ مزہ آئے گا کیونکہ اب آپ کو وقت سے پہلے سوچنے کی عادت ہونی چاہیے حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم سے بیان کرتے ہیں کہ آپ نے فرمایا ہے مسلمان عورتوں کوئی پڑوسن دوسری پڑوسن کی کسی چیز کو حقیر نہ خیال کرے گو وہ بکری کا کھر ہی ہو کھر کس کو کہتے ہیں پائے ہم تو کوئی نہیں حقیر سمجھتے پائے کو ہاں ہمیں تو پائے اچھے لگتے ہیں نا لیکن یہاں مراد ہے کہ کھر جب کوئی دے کے آتا ہے گھر میں کچا تو وہ کوئی اتنی قابل ذکر چیز تو نہیں نہ اس میں گوشت ہے نہ کچھ ہے تو عرب لوگ نہیں کھاتے ہوں گے شوق سے اسی لیے آپ نے پایوں کی بات کر دی مطلب کیا ہے کہ ہمسائے کا تحفہ خوشی سے قبول کرنا چاہیے زبان سے کوئی ایسی بات نہ نکالی جائے جس سے اس کی حقارت ہو اور اس سے یہ بھی ثابت ہوا کہ ہمسایوں سے تحائف کا تبادلہ مسنون ہے آپ لوگ کرتے ہیں تحائف کا تبادلہ تبادلے میں یہ تو نہیں کہتے پہلے تم مجھے دو پھر میں دوں گی دینے چاہیے تحفے کیا ہوتا ہے اس سے آپ دیکھیے کہ یہ بات میں نے پہلے کئی دفعہ سنی تھی نا جیسے مثلا جیسے میں پاکستان جاؤں تو میری پھپھو خالہ جو بھی اپنے رشتے ہوتے ہیں تو وہ دیتے ہیں نہیں نہیں یہ تم لے کے جانا یہ تم نے پہننا ہے تم پہنو گی تو مجھے یاد کرو گی تو میں اس کو ان کو کہتی تھی کہ کیا میں نے آپ کو اس چیز سے یاد کرنا ہے لیکن آپ یہ چیز سمجھیں کسی کی کوئی چیز آپ کے پاس ہوتی ہے نا 10 سال بعد بھی وہ چیز نکالیں آپ کو بندہ یاد آتا ہے اس کے برعکس موسٹلی لوگ پیسے دینے لگ گئے آج کے دور میں پیسے تو یاد ہی نہیں رہتے ایک ہی نوٹ ہوتا ہے سب کا بچوں کو پیدا ہونے پہ پیسے دیے تو ماں کی موج ہو گئی بچے کی تو نہ ہوئی نا یہ سوچ کے تحفے دیا کریں کہ یہ اس کا حصہ میرے نام پہ پڑے گا یعنی اور تحفہ دینے میں ہم کیا دے پھول لے گئے تو پھولوں کو خوشبو سونگی تو کیا ہوا باہر ہی اتنے پیارے پھول لگے ہوئے ہیں عموماً ہمارے کلچر میں پھول لے جاؤ مٹھائی لے جاؤ کیک لے جاؤ آپ بتائیے پھول تو باہر بھی ہیں اچھے تو لگتے ہیں لیکن خرید کے پھول لے کے آنے بڑی جرت کی بات ہے ہاں پھر آپ دیکھیے کہ اگر آپ کسی کو مٹھائی دیتے ہیں ہو سکتا ہے اگلے کو شوگر ہو موٹا ہو جائے کولیسٹرول بڑھ جائے پھر اسی طرح کیک تو اکثر ہی بڑے نہیں کھاتے ہمیشہ سالڈ تحفہ دیا کریں اچھا باہر سے آپ کسی کے لیے کوئی جاتے ہیں اکثر لوگ جو ایسی چیزیں لے جاتے ہیں نا جو مثلا گلیمری گلیمری چیزیں جس کو دیکھ کے خوشی ہوتی ہے کوئی ڈیکوریشن پیس ہے اب یہ موم بتی میں لے جاؤں بڑی اچھی بات ہے خوبصورت لگ رہی ہے دیکھ کے خوش ہوں گے بٹ مجھے اس سے کیا صدقہ جاریہ ملنا ہے میں ان کو کوئی ایسی پہننے کی کھانے کی چیز دوں کہ وہ پہنیں کھائیں تو وہ نمازیں پڑھیں تو مجھے ثواب ہو تو تحفہ دینا لینا بھی ایک بڑا آرٹ ہوتا ہے اللہ تعالیٰ اس کو ہمیں طریقہ سکھا دے لیکن بہرحال تحائف ہمیشہ اپنے فائدے کے لیے انسان دیتا ہے دوسرے کو لگتا ہے کہ مجھے دے رہا ہے لیکن واللہ ہی وہ فائدہ آپ کا اپنا ہوتا ہے کیونکہ آپ اس میں حصے دار بن جاتے ہیں پھر آگے عن عائشہ رضی اللہ عنہا انہا قالت لعروہ عروہ کون تھے عائشہ کے سب بولے اب تو رشتہ داریاں یاد ہو جانی چاہیے بھانجے تھے بہن کے بیٹے آج ماں کا نام نہیں پوچھتی کیا کہا یبن اختی دیکھیے کتنا پیارا لفظ یبن اختی ہو میری بہن کے بیٹے یبن اختی ان کنا لننظر الی الہلال ثم الہلال ثلاثۃ ہلۃ فی شہرین وما اوکدت فی ابیات رسول اللہ صلی اللہ علیہ وسلم نار فقلت یا خالت ما کانا یعیشکم ٹھیک ہے قالت الاسودان التمر والماء الا انه قد کان لرسول اللہ صلی اللہ علیہ وسلم جیران من الانصاری کانت لہم منائح وکانو یمنحون رسول اللہ صلی اللہ علیہ وسلم من البانیہ ویسقینا اللہ اکبر ہم پہ تو یہ وقت نہیں کبھی آیا सुभानअल्लाह। हज़रत आयशा रज़ी अल्लाह ताला अन्हा से रिवायत है कि उन्होंने हज़रत उरवा रज़ी अल्लाह अन्हो से कहा, ए मेरे भांजे, बेशक हम चांद देखते, फिर दूसरा चांद देखते थे, इसी तरह 2 महीनों में 3 चांद देख लेते, और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के घरों में आग तक न जलाई जाती थी। यानी हॉट मील का तो कोई तसव्वुर ही नहीं था। उरवा रज़ी अल्लाह अन्हो ने कहा, खाला जान, ऐसे हालात में आपकी ज़िंदगी कैसे गुजरती थी? हज़रत आयशा रज़ी अल्लाह अन्हा ने फरमाया, 2 स्याह चीज़ें यानी खजूर और पानी पर गुजारा होता था। अस्वद किसको कहते हैं? काले को। तो अस्वदान क्या हो गया? दो काली चीज़ें, तस्निया। अलबत्ता रसूलुल्लाह के पड़ोस में चंद अंसार रहते थे जिनके पास दूध की बकरियां थी। क्या दूध की बनी हुई थी? दूध देने वाली, यानी बकरी उस उम्र में थी जब दूध देती थी। वो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के लिए दूध भेज देते तो आप वो दूध हमको भी पिला दिया करते थे। कभी सोचा हमने इसको? हमारा तो चूल्हा ही नहीं बंद होता। कभी आप कहें ना घर में कि आज ठंडी चीज़ें ही खानी है, ठंडी से मुराद ये है कि दही ले लिया, फ्रिज से ब्रेड निकाल ली, दूध रख लिया, तो देखिए कितने मोटे आंसू निकलते हैं हमारे लाडलों के। और आपको तो ये गोरे कहाँ रोज गर्म खाना खाते हैं, ये तो शायद सुना वीकेंड पे खाते हैं। बहरहाल अल्लाह ताला हमें तौफीक दे। तो इससे समझ क्या आया? हिबा क्या है? दूध का प्याला। हम साए दूध भेजते थे तो आप पीते थे, इससे होता था कि खाने पीने की चीज़ें शेयर की जा सकती हैं दूसरों के साथ। अन अबी हुरैरा रज़ियल्लाहु अन्हु अन नबी सल्लल्लाहु अलैहि वसल्लम क़ाला, लौ दुईतु इला ज़िराइन औ कुराइन लअजबतु वलौ उहदिया इलैय ज़िराउन औ कुराउन लक़बिलतु। सुभानअल्लाह, कितनी आजिज़ी थी आप में। हज़रत अबू हुरैरा रज़ी अल्लाह तआला अन्हु से रिवायत है कि वो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से बयान करते हैं कि आपने फरमाया, अगर मुझे दस्ती या रान के गोश्त की दावत दी जाए तो मैं कबूल कर लूँगा, और अगर मेरे पास दस्ती या रान का गोश्त बतौर तोहफा भेजा जाए तो वो भी कबूल कर लूँगा। अब हमें तो ये लगता है ना कि दस्ती या रान का गोश्त तो बड़ी बात है ना। मकसद कहने का ये था कि छोटी बड़ी कोई भी चीज़ कबूल कर लूँगा। आज ज़रा से बंदे का लेवल बड़ा हो जाएगा तो हाँ मैं ये लूँ, मैं तो बहुत ऊंचा बंदा हूँ। तो आप देखिए कि अंदर आजजी होगी ना तो आप तोहफों के लेन देन में भी बहुत केयरफुल होंगे इंशाल्लाह, कि किसी का दिल नहीं तोड़ना मैंने, किसी को दुखी नहीं करना। आज तो लोग तोहफे को पहले तोलते हैं, कीमत देखते हैं, ये क्या दिया है, मुझे ये दिया है, ये नहीं ठीक। खुर बकरी का कोई दे दे तो उसको भी अच्छा समझो, कहाँ कोई अपने हिसाब से तो हर बंदा अच्छी ही चीज़ देता है। तो कभी तोहफों को डिस्कस नहीं करना चाहिए, ये भी एक बुरा अदब होता है। क्योंकि आपने खरीदा थोड़ी है कि आप कह रहे हैं जितने पैसे दिए थे उतने की चीज़ नहीं ली। उसको भी नहीं करना चाहिए, ना लें अगर आपको सूट नहीं करती। लेकिन यह है कि बहरहाल ये जो बहुत ज़्यादा तबसरे होते हैं ना, वो बाज़ दफ़ा नेकियों को गुनाहों में बदलवा देते हैं। तो इस हदीस पर जो इमाम बुखारी ने बाब बांधा है वो क्या, थोड़ी सी चीज़ खिबा करना, छोटी सी चीज़, यानी थोड़ी सी होगी ना, ये गोश्त का टुकड़ा या ऐसी मामूली कोई चीज़ है तो वो बड़ी नहीं लगती। तो हदिया भी हिबा की तरह, यानी ये नोट करें, हदिया और हिबा एक ही चीज़ है। इधर इससे पता चलता है कि थोड़ी चीज़ भी देनी दुरुस्त है और इसको कबूल करना चाहिए। कबूल व हदीयत सईद, शिकार का तोहफा कबूल करना। अन अनसिन रदी अल्लाह अनहु काला, अन फजना अरनबा बिमर जहरान फसल कौमू फलगयु फ़द रखतुहा फ़अखज़तुहा फ़अतैतु बिहा अबा तलहता فذبحها وباس بها الى رسول الله صلى الله عليه وسلم ببركها او فخذيها فقبله وفي روايه واكل منه। حضرت انس رضی اللہ تعالی عنہ سے روایت ہے کہ انہوں نے فرمایا کہ ہم نے مراء زہران میں خرگوش بھگایا تو لوگ اس کے پیچھے دوڑتے ہوئے تھک گئے، بالآخر میں نے اسے پکڑ لیا اور حضرت ابو طلحہ رضی اللہ عنہ کے پاس لے آئے، انہوں نے اسے ذبح کر کے اس کی رانیں رسول اللہ صلی اللہ علیہ وسلم کے پاس بھیج دیں، آپ نے وہ قبول فرما لیں۔ ایک اور روایت میں کہ آپ نے اس میں سے تناول فرمایا۔ خرگوش کو کیا کہتے ہیں بتائیے اس حدیث میں سے دیکھ کے؟ ارنب۔ آپ کیا کہتے ہیں نارویجن میں؟ کنین۔ کل مجھے اس کے بارے میں بڑی عجیب بات پتہ چلی، मैं इंजॉय कर रही थी, अब तो मेरा दिल कर रहा है कि एनिमल को स्टडी करूं। एक सिस्टर ने तो उनके घर में है तो उन्होंने अपने जहर के ऑब्जर्वेशन से बताया कि जो खरगोशनी होती है ना तो वो एक वक्त में 2 मुख्तलिफ बच्चों के लिए भी प्रेग्नेंट हो सकती है। मतलब एक बच्चे से प्रेग्नेंट थी, अब वो बच्चा 3 माह में डिलीवर हो रहा है, तो वो दोबारा भी दूसरे बच्चे के लिए हो जाती है जो 6 माह बाद डिलीवर करेगी। और पहली दफ़ा जब प्रेग्नेंट होती है तो 2 बच्चों के लिए होती है जिनको मुख्तलिफ वक्तों में करती है। तो मैं ये बातें सुन के हैरान हो रही थी, अल्लाह ने हर एक का हिसाब रखा हुआ है। सूरत रात पे आता है ना कि अल्लाह जानता है हर उनसा के पेट में क्या है। तो सुबहान अल्लाह, अभी हमने कुछ सीखा ही नहीं है, अभी हम इंसानों के नहीं मामले जान सके, अल्लाह ने हर जानवर को देखा है। तो बहरहाल ये एक यहाँ अर्नब लफ्ज़ पढ़ के मुझे शौक आया आपसे शेयर करने का, लेकिन यह है कि खरगोश का गोश्त खाया जा सकता है, इससे ये पता चलता है। आपको पता है कि शिया लोग जब वो खरगोश का गोश्त नहीं खाते, अर्नब की फीमेल होती है उसको भी पीरियड्स होते हैं जैसे औरतों में होते हैं, तो वो खाते हैं कि ये हलाल नहीं है, ये है वो, लेकिन अल्लाह के नबी ने खाया। कबूलुल हदीयती, हदिया कबूल करना। अन इब्ने अब्बास रदी अल्लाह अन्हुमा काल, हजरत इब्ने अब्बास रदी अल्लाह अन्हुमा से रिवायत है, काला अहदत उम्मु खुफैद खालत इब्ने अब्बास इला नबी सल्लल्लाहु अलैहि वसल्लम अकीतन व समनम व अदुबन फअकल नबी सल्लल्लाहु अलैहि वसल्लम मिनल अकीती व समनी व तरकल अदुब्बा तकज्जुरन قال ابن عباس فأكل على مائدة رسول الله صلى الله عليه وسلم ولو كان حراما ما أكل على مائدة رسول الله صلى الله عليه وسلم। हजरत इब्ने अब्बास रज़ी अल्लाहु अन्हुमा से रिवायत है, उन्होंने फरमाया उम्मे खुफैद ने, जो कि इब्ने अब्बास रज़ी अल्लाहु अन्हुमा की खाला थी, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को पनीर घी और कुछ सौ समार हदिया दी। कुछ सौ समार, अब ये पता नहीं क्या होती हैं, अदुब्बा लफ्ज़ अदुब्बा। खैर आगे पढ़ते हैं। कुछ सौ समार हदिया भेजी तो रसूलुल्लाह ने पनीर और घी तो खा लिया मगर सौ समार को नफरत करते हुए छोड़ दिया। हजरत इब्ने अब्बास रज़ी अल्लाह अन्हु फरमाते हैं कि वह रसूलुल्लाह के दस्तरखान पर खाई गई, अगर वो हराम होती तो आपके दस्तरखान पर ना खाई जाती। हजरत इब्ने उमर की रिवायत भी है इस हदीस की तायद में कि आपने सौ समार को कराहत की वजह से नहीं खाया, इसे हराम करार नहीं दिया। रसूलुल्लाह का घी और पनीर को खाना इस बात की दलील है कि आपने हदिया कबूल फरमा लिया। ठीक है, अब ये सौ समार चेक करके बताइएगा क्या होता है।
जानवर का नाम है
सांड होगा ना, क्योंकि दुब्बा के लफ्ज से मुझे जहन में तो गोश्त ही आ रहा है कोई। बहरहाल इसको देख लीजिएगा अगर आपको शौक है देखने का कि क्या था। عن ابي هريره رضي الله عنه قال كان رسول الله صلى الله عليه وسلم اذا اوتي بطعام سال عنه اهديه ام صدقه فان قيل صدقه قال ليسخى به كلوا ولم ياكل وان قيل هديه ضرب بيده صلى الله عليه وسلم فاكل معهم। हज़रत अबू हुरैरा रज़ी अल्लाह ताला अन्हु से रिवायत है कि उन्होंने फरमाया कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के पास अगर कोई चीज़ खाने की लाई जाती तो आप इसके बारे में पूछते कि ये सदका है या हदिया है। अगर आपको बताया जाता कि ये सदका है तो फिर आप कहते ये सहाबा के लिए है, तुम खा लो इसको, हम यानी फिर खुद नहीं खाते थे। और अगर कहा जाता कि ये हदिया है तो अपना हाथ बढ़ाकर उनके साथ खुद भी तनावुल फरमाते, यानी उसको खा लेते। अन अनस इब्ने मालिक रदियल्लाहु अन्हु قال اوتي النبي صلى الله عليه وسلم بلحم فقيل تصدق على بريرة। بريرة कौन थी, लौंडी थी। قال هو لها صدقة ولنا هدية। कितनी प्यारी बात है, हजरत अनस से रिवायत के रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम के पास कुछ गोश्त लाया गया और कहा गया यह हजरत बरीरा रदियल्लाहु अन्हा को सदक़े में मिला। आपने फरमाया इसके लिए तो ये सदका है लेकिन हमारे लिए हदिया है। कैसे, यदि आप देखें ना, बरीरा ऐसी जैसे आपकी मासी है, उसको कहीं से कुछ गोश्त सदके का मिला, अब उसने वो पकाया और आप उसके घर गए या उसने आपको कुछ भेज दिया तो आपको तो उसने तोहफे के तौर पे दिए ना। तो इससे पता चलता है कि फकीर अगर सदके की कोई चीज़ मालदार को तोहफे के तौर पे भेजे तो मालदार इसे इस्तेमाल में ला सकता है। यहाँ एक बड़ी अहम बात बताने लगी हूँ, गौर से सुनिएगा। दीनी इदारे, बस हमारा अपना ये स्कूल, यहाँ पे कोई चीज़ आती है सदके की नीयत से, कोई देता है खाना, अब हम सब उसको खुद खाते हैं लेके, तो हमारे लिए जायज़ है। बात समझ गए, कुछ सदके में चावल दे जाता है या सदके के आटा आ गया वो पकता है, हमें तो सदका नहीं मिला, सदका स्कूल को मिला। तो लिहाजा अमीर के लिए गनी के लिए सदका हलाल है जब वो हिबे के तौर पे हो या आप खरीद के खाते हैं। तो इसलिए बात समझ, एक बिग कॉन्सेप्ट होता है कि हाय हम ज़कात की चीज़ों में से तो नहीं कुछ खा रहे, हम नहीं खा रहे। अगर किसी जगह को आप किसी मस्जिद में गए वहाँ खाना पका है, अब आपको क्या पता किस चीज़ के किसने दिए, तो वो उस रंग में इन चीज़ों को समझिए कि यानी अल्लाह ताला कितनी बड़ी तस्वीर हमें दिखाते हैं दूसरों का माल लेने या ना लेने की सूरत में। دار الباب من اهدى الى صاحبه وتحرى بعد لنسائه دون بعد. اپنے کسی دوست کو قصدن، قصدن کہتے ہیں ارادتن، اس دن تحفہ بھیجنا جب وہ کسی خاص اہلیہ کے پاس ہو، یعنی ایک سے زیادہ بیوی ہیں تو اسی دن بھیجنا کہ اس بیوی کے گھر جائے تو اس کے بارے میں کیا حکم ہے. آج تو ایک ہی اہلیہ بڑی ہوتی ہے، لیکن جس کی دو ہوں یا نفس سلم کی تھیں تو ان کے لیے یہ مسئلہ ہے. عن عائشة رضی اللہ عنہ انہا نساء رسول اللہ صلی اللہ علیہ وسلم کن حسبین فحسب فیہ عائشة وحفصة وصفیۃ وسودۃ والحسب الاخر فیہ ام سلمۃ وسائر نساء رسول اللہ صلی اللہ علیہ وسلم وكان المسلمون قد علموا حب رسول الله صلى الله عليه وسلم عائشة فإذا كانت عند أحدهم هدية يريد أن يهديها إلى رسول الله صلى الله عليه وسلم أخرها حتى إذا كان رسول الله صلى الله عليه وسلم في بيت عائشة باس صاحب الهدية بها إلى رسول الله صلى الله عليه وسلم في بيت عائشة فكلم حسب أم سلمة فقلنا لها كلمي رسول الله صلى الله عليه وسلم يكلم الناس فيقول من أراد أن يهدي إلى رسول الله صلى الله عليه وسلم هدية فليهدها إليه حيث كان من نسائه فكلمته أم سلمة بما قلنا لها فلم يقل لها شيئا فسألناها فقالت ما قال لي شيئا فقلنا لها فكلميه قالت فكلمته حين دار إليها أيضا فلم يقل لها شيئا فسألناها فقالت ما قال لي شيئا فقلنا لها كلميه حتى يكلمك فدار إليها فكلمته فقال لها لا تؤذيني في عائشة فإن الوحي لم يأتيني وأنا في صوب امرأة إلا عائشة قالت فقلت أتوب إلى الله من أذاك يا رسول الله ثم إنهن دعونا فاطمة بنت رسول الله صلى الله عليه وسلم فأرسلت إلى رسول الله صلى الله عليه وسلم تقول إن نساءك ينشدنك الله العدل في بنت أبي بكر فكلمته فقال يا بنيت ألا تحبين ما أحب؟ قالت بلى فرجعت إليهن فأخبرتهن فقلنا ارجع إليه فأبت أن ترجع فأرسلنا زينب بنت جحش فاتته فأغلزت وقالت إن نساءك ينشدنك الله العدل في بنت ابن أبي قحافة فرفعت صوتها حتى تناولت عائشة وهي قائدة فسبتها حتى إن رسول الله صلى الله عليه وسلم لينظر إلى عائشة هل تكلم؟ قال فتكلمت عائشة ترد على زينب حتى أسكتتها قالت فنظر النبي صلى الله عليه وسلم إلى عائشة وقال إنها بنت أبي بكر رضي الله عنه. كتنوں کو سمجھ آئیے؟ چلیے باقی بھی سمجھیں پھر. دیکھیں ان واقعات کو پڑھ کے لگتا ہے کہ نبی صلی اللہ علیہ وسلم اور آپ کی ازواج انسان تھے اور گھریلو زندگی کا ایک نقشہ بھی سامنے آ جاتا ہے. حضرت عائشہ رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم کی بیویوں کے دو گروپ تھے، ایک میں حضرت عائشہ، حفصہ، صفیہ اور سودا تھیں، دوسرے گروپ میں حضرت ام سلمہ اور رسول اللہ کی باقی ازواج مطہرات تھیں. اور مسلمانوں کو یہ معلوم تھا کہ رسول اللہ کو زیادہ محبت حضرت عائشہ سے ہے، لہٰذا اگر کوئی شخص نبی صلی اللہ علیہ وسلم کو ہدیہ دینا چاہتا تو وہ اس وقت کا انتظار کرتا جب رسول اللہ حضرت عائشہ کے گھر تشریف لاتے، تو ہدیہ دینے والا وہ ہدیہ رسول اللہ کے پاس عائشہ کے گھر بھیجتا. ایک دن حضرت ام سلمہ کے گروہ نے گفتگو کی اور ام سلمہ سے کہا کہ تم رسول اللہ سے اس بارے میں عرض کرو کہ آپ لوگوں سے فرمائیں کہ جو شخص رسول اللہ کو ہدیہ دینا چاہے وہ بھیج دے، خواب اپنی کسی بھی بیوی کے پاس ہوں. چنانچہ حضرت ام سلمہ نے نبی اکرم صلی اللہ علیہ وسلم سے وہ بات کہہ دی جو ان کے گروپ نے انہیں کہی تھی، تو آپ نے کوئی جواب نہ دیا. ان کے گروپ نے ان سے پوچھا تو انہوں نے کہا کہ آپ نے کوئی جواب نہیں دیا. ان کے گروہ نے کہا پھر آپ سے عرض کرنا. حضرت عائشہ رضی اللہ تعالیٰ عنہ بیان کرتی ہیں اس کی باری جب آئی تو اس نے پھر آپ سے گفتگو کی، آپ نے پھر کچھ نہ کہا. اس کے گروپ نے پھر پوچھا تو انہوں نے کہا کہ آپ نے کوئی جواب نہیں دیا. ان کے گروپ نے کہا جب تک آپ جواب نہ دیں آپ بات کرتی رہیں. جب حضرت ام سلمہ کی باری آئی تو انہوں نے پھر بات چیت کی تو آپ نے فرمایا تم مجھے عائشہ کے بارے میں تکلیف نہ دو کیونکہ عائشہ کے علاوہ کسی بیوی کے کپڑے میں مجھ پر وحی نہیں اتری، یعنی ان کے بستر پہ وحی بھی آ جاتی تھی۔ ام سلمہ رضی اللہ عنہ بیان کرتی ہے میں نے گزارش کی ہے اللہ کے رسول صلی اللہ علیہ وسلم میں آپ کو تکلیف دینے سے اللہ تعالیٰ سے توبہ کرتی ہوں۔ اس کے بعد ان ازواج مطہرات نے آپ کی لخت جگر حضرت فاطمہ رضی اللہ عنہ کو بلا کر ان کے ذریعے حضور اکرم صلی اللہ علیہ وسلم تک یہ پیغام پہنچایا کہ آپ کی بیویاں آپ کو حضرت ابو بکر کی بیٹی کے بارے میں انصاف کے لیے اللہ کا واسطہ دیتی ہیں۔ دیکھیے انسان تھی نا، وہ سوچ رہی ہیں کہ ہمارے سے انصاف نہیں ہو رہا۔ حضرت فاطمہ رضی اللہ عنہ نے جب آپ سے بات کی تو آپ نے فرمایا بیٹی کیا تجھے وہ بات پسند نہیں جو میں پسند کرتا ہوں؟ انہوں نے عرض کی کیوں نہیں، تو وہ لوٹ کر ان کے پاس گئی اور انہیں بتایا۔ انہوں نے پھر اس سے کہا پھر آپ حضور اکرم صلی اللہ علیہ وسلم کے پاس جائیں۔ اس نے دوبارہ جانے سے انکار کر دیا تو انہوں نے کہا حضرت زینب بنت حجش رضی اللہ عنہا کو بھیجا۔ تو اس نے آپ کے پاس آ کر سخت گفتگو کی اور کہا آپ کی بیویاں ابو قحافہ کی پوتی۔ ابو قحافہ کون تھے؟ عائشہ کے دادا، ابو بکر کے باپ۔ ابو قحافہ کی پوتی کے سلسلے میں اللہ کے واسطے سے آپ کے عدل کا تقاضا کرتی ہیں۔ حضرت زینب نے آواز بلند کرتے ہوئے حضرت عائشہ کو نشانہ بنایا، وہ بیٹھی ہوئی تھی، انہیں خوب برا بھلا کہا، حتیٰ کہ رسول اللہ صلی اللہ علیہ وسلم حضرت عائشہ رضی اللہ تعالیٰ عنہ کی طرف دیکھنے لگے کہ وہ جواب دیتی ہیں یا نہیں۔ تو حضرت عائشہ نے حضرت زینب کو جواب دینا شروع کیا، بالآخر اسے خاموش کرا دیا۔ پھر رسول اللہ نے حضرت عائشہ کو دیکھ کر فرمایا آخر وہ بھی ابو بکر کی بیٹی ہیں۔ کیا پتہ چلا؟ آج آپ دیکھیے کہ یہ باتیں ساری ہم پڑھتے ہیں تو ہمیں عجیب لگتی ہیں، لیکن انسان تھے، کوئی وہ ایک دوسرے کے خلاف نہیں تھے، صرف وہ ایک تصدیق چاہ رہی تھی کہ کیا ہمارے ساتھ کوئی ڈسکریمنیشن تو نہیں ہو رہی۔ اور یہ جو کہا ہے نا کہ ابو بکر ہی کی بیٹی ہیں، تو اس سے ابو بکر کی فضیلت اور ان کے مناقب پتہ چلتے ہیں۔ بعض لوگ ان کے خلاف باتیں کر کے آج اپنے آپ کو ہی برا بھلا کہتے ہیں، ورنہ اصل میں تو ان کی شان اپنی تھی۔ تو ساری بات کا خلاصہ کیا ہے کہ نبی صلی اللہ علیہ وسلم تو یہ نہیں کرتے تھے نا کہ اپنی باقی بیویوں کو چھوڑ کر حضرت عائشہ کے دن کوئی ایکسٹرا چیزیں لاتے دیتے، بلکہ وہ دوسرے لوگ بھیجتے تھے۔ تو اب دوسرے بھیج رہے ہیں تو اللہ کے نبی ان کو منع کر دیں، یہ تو اچھی بات نہیں ہے۔ اس لیے ایسی باتوں میں خاموشی بہتر ہے۔ اور دیکھیں کچھ چیزیں جو ہوتی ہیں نا وہ نصیب سے بھی ہوتی ہیں۔ تو بہرحال یہ چیز تھی، یہاں تک وقت پورا ہوا ہمارا۔ سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک واتوب الیک۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔